हातले नबनेको राज्य। र्यान्डोल्फ डनद्वारा मानिसलाई परमेश्वरको स्वरूपमा एक अनन्त धर्मी प्राणी सृष्टि गरिएको थियो, उहाँको वास्तविक समानता होइन। उहाँ परमेश्वरले मानिसहरूको हृदयमा अनन्तता पनि राख्नुभएको छ, तैपनि तिनीहरूले परमेश्वरले सुरुदेखि अन्तसम्म के गर्नुभयो भनेर बुझ्न सक्दैनन्। अध्याय 3:13 उपदेशकमा भनिएको छ, परमेश्वरले तिनीहरूको लागि प्रमोदवन तयार पार्नुभयो र तिनीहरूलाई फलफूल र बढ्दो हुन र फलफूलको फल नखान निर्देशन दिनुभयो। असल र खराबको ज्ञानको रुख किनभने तिनीहरू मर्नेछन्। तिमीहरू त्यहाँ कति लामो समयसम्म बसे भन्ने थाहा छैन, तर केही समयपछि तिनीहरूले रुखको फल खाए, फलस्वरूप परमेश्वरले तिनीहरूलाई इडेनबाट हटाउनुभयो। यो विश्वास गरिन्छ जब समय सुरु भयो, जब एडम र इभले जीवनको रुख खान सकेनन् र सधैँभरि बाँच्न सकेनन्। धेरै वर्षपछि परमेश्वरले धर्मी अब्राहमलाई आफू र तिनका सन्तानहरूका लागि तयार पारेको ठाउँमा जान निर्देशन दिनुभयो, जसमध्ये एउटा संसारलाई आशीर्वाद दिनेछ। अब्राहमका सन्तानहरू अब्राहमलाई प्रतिज्ञा गरिएको भूमिमा आइपुग्नुभन्दा 400 वर्षभन्दा बढी समय भइसकेको थियो। त्यहाँ हुँदा तिनीहरूले पापहरू क्षमा गर्न सक्ने उद्धारकर्ता खोजिरहेका थिए। यदि तिनीहरूले उहाँको आज्ञा पालन गरे, पवित्र आत्माको कार्यद्वारा परमेश्वर एकमात्र पापबली बन्नको लागि मानिसको रूपमा पृथ्वीमा बस्न आउनुभयो। युहन्ना अध्याय 14:3 रेकर्ड गर्दछ, यसो भन्नुहुन्छ कि उहाँ तिम्रो लागि ठाउँ तयार गर्न जाँदै हुनुहुन्छ, र यदि म गएर तिम्रो लागि ठाउँ तयार पारे भने म फेरि आउनेछु र तिमीलाई आफू कहाँ लैजानेछु, ताकि म जहाँ छु तिमी पनि हुन सक्छौ। क्रुसिफिक्सनद्वारा येशूको मृत्यु र उहाँको पुनरुत्थानपछि उहाँ स्वर्गमा फर्कनुभयो र पेन्टेकोस्टको दिनमा सबै मानिसहरूमा मेरो आत्मा खन्याउनुहोस्, प्रभुको नाम पुकार्ने सबैले मुक्ति पाउनेछन्, यहुदीहरू मात्र होइन। ख्रीष्टका प्रेरितहरूले सुसमाचार घोषणा गरे, पापको क्षमा र मुक्ति अब सबै मानिस जातिको लागि उपलब्ध छ, जसले ख्रीष्टमा आफ्नो भरोसा र आज्ञाकारितालाई पापमा मर्ने र पानीमा डुबाएर उहाँको रगतमा गाडिएको छ, जसलाई प्राय बप्तिस्मा भनिन्छ। त्यसपछि परमेश्वरले यी आज्ञाकारी क्षमा पाएका मानिसहरूलाई तिनीहरूको गाडबाट उठाउनुहुन्छ र तिनीहरूलाई हातले बनाएको राज्यमा राख्नुहुन्छ। तपाईँले आफ्नो मुक्तिको लागि परमेश्वरको वचन अध्ययन गर्नुपर्छ र अरूको व्याख्यामा भर नगर्नुहोस्। म्याथ्यूले अध्याय 25:31-34 बताउँछन्, जब मानिसको पुत्र आउँछ, उसले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि राख्नुहुनेछ। तब राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्नेछन्, आऊ, मेरा पिताले आशिष दिनुभएको छ, तिम्रो उत्तराधिकार लिनुहोस्, संसारको सृष्टिदेखि नै तिम्रो लागि तयार गरिएको राज्य। आदम र हवालाई आफ्नो मायालु बुबा र सृष्टिकर्ताबाट अलग गरिएको थियो, तर परमेश्वरले मानिसलाई त्यो सिद्ध सम्बन्धमा फिर्ता ल्याउने योजना थियो। उत्पत्ति अध्याय 3:15 परमेश्वरले सैतानलाई धोका दिने र जूटको बुबालाई भन्नुभयो, अनि म तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र तिनका बीचमा शत्रुता ल्याउनेछु, उसले तेरो शिर कुस्नेछ र तैले उसको कुर्कुच्चो प्रहार गर्नेछु। कम्पाइलरको टिप्पणी, आफ्नो शिर कुस्नु भनेको ख्रीष्टको प्रायश्चित बलिदान र पुनरुत्थानले गरेको हो। यसले क्षमा प्रदान गरेर अनन्त मृत्युको अन्त्य गर्यो। पाप र मृत्युमाथिको विजय, सैतानको मानिसमाथिको पकड, विश्वास र बप्तिस्माद्वारा उहाँलाई मृत्युमा पुकार्ने सबैलाई, उसको कुर्कुच्चो स्त्रीको सन्तानमा प्रहार भनेको येशूको जीवनलाई क्रुसमा टाँग्ने प्रयास हो। टिप्पणी अन्त्य गर्नुहोस्। पछि कैनको अस्वीकार्य प्रस्तावपछि परमेश्वरले फेरि मानिसको विद्रोही कार्यहरूको नतिजाको बारेमा चेतावनी दिनुभयो, यदि तिमीले जे ठिक छ त्यही गर्यौ भने के तिमीलाई स्वीकार गरिने छैन, तर यदि तिमीले जे ठिक छ त्यो गरेनौ भने पाप तिम्रो ढोकामा टाँसिएको छ, यो इच्छा गर्दछ तपाईँलाई पाउन, तर तपाईँले यसलाई मास्टर गर्नुपर्छ। उत्पत्ति 4:7 कम्पाइलरको टिप्पणी, कैनले परमेश्वरको चेतावनी सुनेनन्। तिनले आफ्नो भाइ हाबिललाई मारेर अझ धेरै पाप गरे। उसको कार्यको नतिजाले उसलाई एक भट्का वा भगौडा बनाइयो। टिप्पणी अन्त्य गर्नुहोस्। नुहका दिनहरूमा हामी पढ्छौं, परमप्रभुले पृथ्वीमा मानिसको दुष्टता कति ठूलो भएको देख्नुभयो र उसको हृदयका विचारहरूको प्रत्येक झुकाव सधैँ खराब मात्र थियो। उत्पत्ति 5 कम्पाइलरको टिप्पणी, परमेश्वरले धर्मी नुह र उनको परिवार बाहेक पृथ्वीका सबै मानिसहरूलाई पानीले नाश गरेर उहाँको अगाडि सबै खराबी हटाउनुभयो। टिप्पणी अन्त्य गर्नुहोस्। परमेश्वरले अब्राहमलाई सदोम र गमोराको बारेमा आफ्नो विचार प्रकट गर्नुभयो। अनि परमप्रभुले भन्नुभयो, किनकि सदोम र गमोराको विरुद्धमा चिच्याहट ठूलो छ र तिनीहरूको पाप साह्रै गम्भीर छ, म अब तल गएर हेर्नेछु कि तिनीहरूले म कहाँ आएका विरुद्धको विलाप अनुसार गरे कि गरेनन्, र यदि छैन भने मलाई थाहा हुनेछ। तब परमप्रभुले स्वर्गबाट सदोम र गमोरामा गन्धक र आगो बर्साउनुभयो। त्यसैले उहाँले ती सहरहरू, सबै मैदानहरू, सहरहरूका सबै बासिन्दाहरू र जमिनमा उब्जाउनुभयो। उत्पत्ति 18:20, 21, 24, 25। कम्पाइलरको टिप्पणी: परमेश्वरले पृथ्वीका मानिसहरूका बीचमा भइरहेका सबै कुरा परमेश्वरलाई थाहा छ भनी सङ्केत गर्दै तिनीहरूको चित्कार सुन्नुभयो। यस अवस्थामा उहाँले सदोम र गमोरालाई तिनीहरूका सबै दुष्ट मानिसहरूसँग नष्ट गर्नुभयो। यी घटनाहरूले देखाउँछन् कि परमेश्वरले दुष्टता, अनाज्ञाकारिता वा पापलाई सहनुहुन्न र त्यस्ता अभ्यास गर्नेहरू विरुद्ध कारवाही गर्नुहुन्छ, तर सधैँ तुरुन्तै होइन। टिप्पणी अन्त्य गर्नुहोस्। आदम र हवादेखि यहुदासम्म येशूको विश्वासघाती पाप आज जस्तै प्रबल भयो। पावलले पवित्र आत्मा मार्फत भन्नुभयो, सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन्। पापको ज्याला मृत्यु हो, तर परमेश्वरको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो। रोमी 3:23। किनभने परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्। योहन्ना 3:16। परमप्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न ढिलो हुनुहुन्न, जसरी कोही कोहीले ढिलोपन बुझ्छन्। उहाँ तिमीहरूसँग धीर्जी हुनुहुन्छ, कसैको नाश नहोस् तर सबैजना पश्चात्तापमा आओस् भन्ने चाहन्छन्। 2 पत्रुस 3:9। परमेश्वरको प्रतिज्ञा पाप क्षमा गर्ने उद्धारक थियो। पुरानो नियममा येशूको बारेमा धेरै भविष्यवाणीहरू छन्, तर धेरै वर्षपछि जन्मिने व्यक्तिको बारेमा 25 भविष्यवाणीहरू गर्ने र यी भविष्यवाणीहरू पूरा हुने सम्भावनाहरू के थिए? डा हाउली ओ टेलरले यो जवाफ दिएका छन्, इजरायलका मसीहको लागि भविष्यवाणी गरिएका यी घटनाहरूको सन्दर्भमा यदि सफलताको सम्भावना प्रत्येकको मामलामा पनि थियो भने सबै घटनाहरूले एकमा आफ्नो पूर्ति पाउने सम्भावना छ। 33 मिलियनमा एक व्यक्तिले अब ख्रीष्टको बारेमा यी भविष्यवाणीहरूमा एक नजरले प्रकट गर्दछ कि तिनीहरू सबैको सफलताको सम्भावना पनि छैन, किनकि यो घटना एकदमै असम्भव छ कि आधुनिक विज्ञान र इसाईबाट विश्वास। आदम र हवाको अनाज्ञाकारितापछि परमेश्वरले सैतानलाई भन्नुभयो, म तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र उनको बीचमा शत्रुता राख्नेछु, उसले तेरो शिर कुच्नेछ र तैले उसको कुर्कुच्चो हिर्काउनेछस्। जलप्रलयको वर्षौंपछि परमेश्वरले अब्राहमलाई कल्दीहरूको उर छोडेर कनान देशमा जान बोलाउनुभयो, म तिमीलाई एउटा ठूलो राष्ट्र बनाउनेछु र म तिमीलाई आशिष दिनेछु र पृथ्वीका सबै मानिसहरूले तपाईँद्वारा आशिष पाउनेछन्। र पछि परमेश्वरले इसहाक र याकुब दुवैलाई यस्तै प्रतिज्ञा गर्नुभयो। परमेश्वरको वरदानको बारेमा धेरै भविष्यवाणीहरू छन्, जस्तै सुन, चाँदी, फलाम र माटोको मूर्तिको बारेमा राजा नबुकदनेस्सरको सपनाको व्याख्या गर्दै डेनियलले भने, र ती राजाहरूको दिनमा स्वर्गका परमेश्वरले एउटा राज्य स्थापना गर्नुहुनेछ जुन कहिल्यै नष्ट हुने छैन। दानियल 2:44। यसैयाले भने, हे दाउदको घराना, अब सुन, के मानिसहरूको धैर्यताको जाँच गर्न पर्याप्त छैन? के तपाईँले मेरो परमेश्वरको धैर्यतालाई पनि जाँच्नुहुनेछ? यसकारण परमप्रभु आफैले तपाईँलाई एउटा चिन्ह दिनुहुनेछ, कन्याको सन्तान हुनेछ र एउटा छोरो जन्माउनेछ र उसलाई इम्मानुएल भन्नेछ। यसैया 7:13-14। परमेश्वरले स्वर्गदूत गब्रियललाई गालिलको नासरत सहरमा दाउदका सन्तान जोसेफ नाउँ गरेका मानिससँग विवाह गर्ने प्रतिज्ञा गरेकी कन्या कहाँ पठाउनुभयो। कन्याको नाउँ मरियम थियो। लुका 1:26-28-35। स्वर्गदूतले जवाफ दिए, पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्चको शक्तिले तिमीलाई छाया पार्नेछ, त्यसकारण जन्मिने पवित्रलाई परमेश्वरको पुत्र भनिनेछ। र जोसेफलाई स्वर्गदूतले भने, कुमारी मरियम बच्चा जन्माउने छिन् र एउटा छोरो जन्माउने छिन् र उनीहरूले उसलाई इम्मानुएल भन्नेछन्, जसको अर्थ हो परमेश्वर हामीसँग। मत्ती 1:23। उहाँलाई सर्वोच्चको पुत्र भनिनेछ भनी परमेश्वरले मरियम र जोसेफलाई येशूको जन्म अघि नै घोषणा गर्नुभयो। लुका 1:32। परमेश्वरले जानाजानी आफ्नो दिव्य प्रकृतिबाट आफूलाई खाली गर्नुभयो, स्वर्ग छोड्नुभयो, मासु बन्नुभयो र उहाँका सृष्टिहरूका बीचमा बस्नुभयो। उनकी आमा मरियमलाई जोसेफसँग विवाह गर्ने प्रतिज्ञा गरिएको थियो, तर तिनीहरू एकसाथ आउनु अघि उनी पवित्र आत्माद्वारा सन्तानसँग भएको पाइयो। उनको श्रीमान जोसेफ धर्मी मानिस हुनुहुन्थ्यो र तिनलाई सार्वजनिक रूपमा बेइज्जत गर्न नचाहेको हुनाले तिनले चुपचाप तिनलाई सम्बन्धविच्छेद गर्ने मनमा राखेका थिए। तर तिनले यो कुरा विचार गरिसकेपछि परमप्रभुका स्वर्गदूत तिनलाई सपनामा देखा परे र भने, दाउदका छोरा युसुफ, मरियमलाई आफ्नी पत्नीको रूपमा घरमा लैजान नडराऊ, किनभने तिनीमा भएको गर्भधारण पवित्रबाट आएको हो। आत्मा, उसले एउटा छोरो जन्माउनेछ र तिमीले उसको नाउँ येशु राख्नु, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट बचाउनुहुनेछ। परमप्रभुले अगमवक्ता मार्फत भन्नुभएको कुरा पूरा गर्न यो सबै भएको हो। कुमारीले बच्चा जन्माउनेछ र एउटा छोरो जन्माउनेछ र तिनीहरूले उसलाई इम्मानुएल भन्नेछन्, जसको अर्थ हो हामीसँग परमेश्वर। दयेशुको जन्म भएको वातावरण एक बन्द समाज थियो, एक मानिसहरू जसले आफूलाई अरू सबै मानिसहरूभन्दा उच्च ठान्थे। तिनीहरू यहुदी थिए र परमेश्वरका चुनिएका मानिसहरू अब्राहमका सन्तान भएकोमा ठूलो गर्व गर्थे। बेबिलोनी कैदको अवधिमा मोसाको व्यवस्थालाई त्यागेका यहुदीहरूले उनीहरूलाई आधा नस्लहरू ठानेकाले उनीहरूलाई सामरीहरूप्रति ठूलो घृणा थियो। तिनीहरूको घृणा यति ठूलो थियो कि तिनीहरू सामरीहरूको भूमिमा पाइला राख्नबाट जोगाउन आफ्नो बाटोबाट बाहिर जान्छन्। रोमी कब्जाकर्ताहरू फरक थिएनन् र ती कब्जाकर्ताहरूसँग सम्बन्धित कुनै पनि यहुदीहरू पापी थिए। उदाहरणका लागि कर सङ्कलन गर्ने म्याथ्यू, तिमीहरू पनि उच्च स्तरमा वैधानिक थिए। परमेश्वरका प्रतिज्ञाहरू कमाउनको लागि तिनीहरूले सुनिश्चित गरे कि तिनीहरूले व्यवस्थाको पत्र पूरा गरे, नियतलाई आवश्यक छैन। उदाहरणका लागि मोसाले उनीहरूलाई दशांश र दशांश दिनुपर्छ। तिनीहरूले दशौं दिए तर अरू होइन भनेर निश्चित गर्न तिनीहरूले दशौं र दशौं मात्र दिन बिरुवाको बिउ गन्छन्। रोमले यहुदीहरूलाई एक माइलसम्म सिपाहीको भार बोक्न आवश्यक थियो। त्यसो भए यहुदीहरूले मार्करहरू राखे कि तिनीहरू टाढा जान्छन्। याद गर्नुहोस्, येशूले भन्नुभएको थियो कि यदि कसैले तपाईँलाई एक माइल जान बाध्य बनायो भने उहाँसँग दुई माइल जानुहोस्। यस संस्कृतिमा मसीह अभिषिक्त एक ख्रीष्ट आउनुभयो। यहुदीहरूले विश्वास गर्थे कि जब मसीह आउनुहुन्छ उहाँले इजरायलको पार्थिव राज्यलाई शक्ति र सम्मानको ईश्वर प्रदत्त अधिकारमा पुनर्स्थापित गर्नुहुनेछ। तिनीहरूका मसीह यहुदीहरूका राजा हुनेछन् र दाउदले जस्तै शासन गर्नेछन्। येशूले भन्नुभयो, मलाई पठाउनुहुने पिता आफैले मेरो बारेमा गवाही दिनुभएको छ। तिमीहरूले उहाँको स्वर कहिल्यै सुनेका छैनौ, न उहाँको रूप देखेका छौ, न उहाँको वचन तिमीहरूमा बास गर्छ, किनकि उहाँले पठाउनुभएकालाई तिमीहरूले विश्वास गर्दैनौ। तपाईँ लगनशीलताका साथ धर्मशास्त्र अध्ययन गर्नुहुन्छ किनभने तपाईँ सोच्नुहुन्छ कि तिनीहरूद्वारा तपाईँ अनन्त जीवन पाउनुहुन्छ। यी नै धर्मशास्त्र हुन् जसले मेरो बारेमा गवाही दिन्छन्। प्रेरित पत्रुसले स्वीकार गरे। क्रिश्चियनहरूले ख्रीष्टको नाम लगाउँछन् किनभने ख्रीष्ट तिनीहरूका प्रभु, शिक्षक, मार्गदर्शक, मुक्तिदाता, उद्धारकर्ता, नमुना, प्रधान पुजारी, आशा, पापको लागि बलिदान र धेरै धेरै। हाम्रो विश्वासको लागि चट्टान बलियो आधार पत्रुसको स्वीकारोक्तिको सत्यता हो। तपाईँ ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र येशू वास्तविक हुनुहुन्छ र बाइबल सत्य हो। येशूको बारेमा जान्न आवश्यक सबै कुरा बाइबलमा पाइन्छ। सम्पूर्ण मानव इतिहास उहाँको वरिपरि घुम्छ। येशू मानव नाटकको केन्द्रीय पात्र हुनुहुन्छ। यो अचम्मको कुरा होइन कि संसारको इतिहास दुई कालखण्डमा विभाजित छ, ख्रीष्टभन्दा पहिले र ख्रीष्टपछि। प्रेरित युहन्नाले लेखे, आदिमा वचन थियो र वचन परमेश्वरसँग थियो र वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ सुरुमा परमेश्वरसँग हुनुहुन्थ्यो। उहाँद्वारा सबै चिजहरू बनाइएका थिए, उहाँ बिना बनाइएको केही पनि थिएन। उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो। अन्धकारमा उज्यालो चम्कन्छ तर अन्धकारले बुझेको छैन। त्यहाँ एकजना मानिस आयो जसलाई परमेश्वरबाट पठाइएको थियो। उसको नाम जोन थियो। उहाँ त्यस ज्योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो ताकि उहाँद्वारा सबै मानिसहरूले विश्वास गरोस्। ऊ ज्योति थिएन, उहाँ ज्योतिको साक्षीको रूपमा मात्र आउनुभयो। हरेक मानिसलाई उज्यालो दिने साँचो ज्योति संसारमा आउँदै थियो। उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा बनेको भए तापनि संसारले उहाँलाई चिनेन। उहाँ उहाँको आफ्नै भएकोमा आउनुभयो तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्। तैपनि उहाँलाई ग्रहण गर्ने सबैलाई, उहाँको नाउँमा विश्वास गर्नेहरूलाई उहाँले परमेश्वरका सन्तान बन्ने अधिकार दिनुभयो। बच्चाहरू प्राकृतिक वंशबाट, मानव निर्णय वा पतिको इच्छाबाट होइन, तर परमेश्वरबाट जन्मेका बच्चाहरू। यो सबै भयो कि उहाँलाई ग्रहण गर्ने जो कोहीले उहाँको नाममा विश्वास गर्नेहरूलाई उहाँले परमेश्वरको सन्तान बन्ने अधिकार दिनुभयो। प्राकृतिक वंश, मानव निर्णय वा पतिको इच्छाबाट होइन, तर परमेश्वरबाट जन्मेका बच्चाहरू। वचन देहधारी भयो र हामी माझ आफ्नो बास बनायो। हामीले उहाँको महिमा देखेका छौँ, एकमात्रको महिमा जो पिताबाट आउनुभएको हो, अनुग्रह र सत्यताले भरिएको हो। बप्तिस्मा दिने युहन्नाले घोषणा गरे, जोन यसो भन्दै चिच्याए, यिनी उहाँ नै थिए जसको बारेमा मैले भने, जो मेरो पछि आउनुहुन्छ उहाँले मलाई पार गर्नुभयो, किनभने उहाँ मभन्दा अगाडि हुनुहुन्थ्यो। उहाँको अनुग्रहको पूर्णताबाट हामी सबैले एकपछि अर्को आशीर्वाद पाएका छौँ, किनकि मोसाद्वारा व्यवस्था दिइएको थियो, अनुग्रह र सत्य येशु ख्रीष्ट मार्फत आयो। परमेश्वरलाई कसैले देखेको छैन, तर पिताको छेउमा हुनुहुने एकमात्र परमेश्वरले उहाँलाई प्रकट गर्नुभएको छ। भोलिपल्ट जोन बप्तिस्मा दिने युहन्नाले येशुलाई आफूतिर आउँदै गरेको देखेर भने, हेर, संसारको पाप लैजानुहुने परमेश्वरको थुमा। पिलातस रोमन गभर्नरले येशुलाई निर्दोष घोषित गरे। तब पिलातस दरबारभित्र पसे, येशुलाई बोलाएर सोधे, के तिमी यहुदीहरूका राजा हौ? येशुले सोध्नुभयो, के यो तपाईँको आफ्नै विचार हो वा अरूले तपाईँसँग मेरो बारेमा कुरा गरे? के म यहुदी हुँ? पिलातसले जवाफ दिए, तिमीहरू र तिमीहरूका मुख्य पुजारीहरूले तिमीहरूलाई मेरो हातमा सुम्पेका थिए, तिमीले के गर्यौ? येशुले भन्नुभयो, मेरो राज्य यस संसारको होइन। यदि यो भएको भए मेरा सेवकहरूले यहुदीहरूद्वारा मेरो गिरफ्तारीलाई रोक्न लड्ने थिए, तर अहिले मेरो राज्य अर्कै ठाउँबाट आएको छ। त्यसो भए तिमी राजा हौ? पिलातले भने। येशुले जवाफ दिनुभयो, तिमीले म राजा हौ भन्नु ठिक छ। वास्तवमा यस कारणले गर्दा म जन्मेको हुँ र यसैको लागि म संसारमा आएको हुँ, सत्यको गवाही दिन। सत्यको पक्षमा भएका सबैले मेरो कुरा सुन्छन्। सत्य के हो? पिलातसले सोधे। यहुदीहरूले जोड दिए, हामीसँग एउटा व्यवस्था छ र त्यो व्यवस्था अनुसार उसले मर्नुपर्छ, किनकि उसले आफूलाई परमेश्वरको पुत्र भएको दाबी गरेको थियो। जब पिलातसले यो सुने, तिनी झन डराएर दरबारभित्र फर्के। कहाँबाट आउनुभयो? उसले येशुलाई सोध्यो, तर येशुले उसलाई कुनै जवाफ दिनुभएन। के तिमी मसँग बोल्न इन्कार गर्छौ? पिलातले भने। के तिमीलाई थाहा छैन कि तिमीलाई मुक्त गर्ने वा क्रुसमा टाँग्ने शक्ति मसँग छ? येशुले जवाफ दिनुभयो, यदि यो माथिबाट तिमीलाई नदिएको भए ममाथि तिम्रो कुनै शक्ति हुने थिएन। त्यसकारण जसले मलाई तिमीहरूको हातमा सुम्पिदिनुभयो त्यो ठूलो पापको दोषी छ। येशुले प्रार्थना गर्नुभयो। येशुले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, बुवा, समय आयो। आफ्नो पुत्रलाई महिमा दिनुहोस्, ताकि तपाईँको पुत्रले तपाईँलाई महिमा दिन सकोस्, किनकि तपाईँले उहाँलाई सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ, ताकि तपाईँले उहाँलाई दिनुभएको सबैलाई अनन्त जीवन दिन सकियोस्। अब यो अनन्त जीवन हो कि तिनीहरूले तपाईँलाई एकमात्र साँचो परमेश्वर र येशु ख्रीष्टलाई चिनुन् जसलाई तपाईँले पठाउनुभयो। तपाईँले मलाई दिनुभएको काम पुरा गरेर मैले पृथ्वीमा तपाईँको महिमा ल्याएको छु, र अब हे पिता, संसार सुरु हुनु अघि मसँग भएको महिमाले तपाईँको उपस्थितिमा मलाई महिमा दिनुहोस्। युहन्ना 17:1-5। नपुंसकले फिलिपलाई भने, अनि उहाँले जवाफ दिनुभयो र भन्नुभयो, म विश्वास गर्छु कि येशु ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ। थालस एक सामरी जन्म इतिहासकार जो रोममा 52 बस्नुभयो र काम गर्नुभयो, दोस्रो शताब्दीको उत्तरार्धका एक इसाई क्रोनोग्राफर जुलियस अफ्रिकनसले उद्धृत गरेका थिए। थैलस आफ्नो इतिहासको तेस्रो पुस्तकमा यो अन्धकारलाई सूर्यको ग्रहणको रूपमा व्याख्या गर्दछ। अफ्रिकानसले प्रतिवेदनमा आफ्नो आपत्ति जनाए र तर्क दिए कि पूर्णिमाको समयमा सूर्य ग्रहण हुन सक्दैन, जसरी येशुले गर्दा भएको थियो। पासोभरको समयमा मृत्यु भएको थियो। थालसको सन्दर्भको बल यो हो कि येशुको मृत्युको परिस्थितिहरू पहिलो शताब्दीको मध्यदेखि नै ज्ञात र चर्चा गरिएको थियो। त्यति बेलासम्म थैलस जस्ता अविश्वासीहरूले अन्धकारको विषयलाई प्राकृतिक घटनाको रूपमा व्याख्या गर्न आवश्यक ठाने। मार्कको मृत्युमा अन्धकारको विवरण। म्याथ्यू भन्छन् तिनीहरूले उहाँलाई क्रुसमा टाँगेका थिए र त्यहाँ बसेर तिनीहरूले उहाँलाई पहरा दिए। छैटौँ घण्टादेखि नवौँ घण्टाको अन्धकार सारा देशमा नआएसम्म मार्कले यसलाई यसरी राखे। छैटौँ घण्टामा सारा देशमा अन्धकार नौ घण्टासम्म आयो। ब्रिटिस सङ्ग्रहालयमा एउटा पाण्डुलिपि मारा बार सेरापियन नामको सिरियालीले आफ्नो छोरालाई पठाएको पत्रको पाठ सुरक्षित राख्छ। बुबाले सोक्रेटिस, पाइथागोरस र यहुदीहरूका बुद्धिमान राजा जस्ता ज्ञानी मानिसहरूलाई सताउने मूर्खतालाई चित्रण गर्नुभयो जुन सन्दर्भले येशु नै हो भनेर देखाउँछ। सुकरातलाई मृत्युदण्ड दिएर एथेन्सीहरूले के फाइदा उठाए? तिनीहरूको अपराधको न्यायको रूपमा तिनीहरूमाथि अनिकाल र महामारी आयो। पाइथागोरसलाई जलाएर सामोसका मानिसहरूले के फाइदा उठाए? एकैछिनमा तिनीहरूको जमिन बालुवाले ढाकियो। आफ्ना राजालाई मृत्युदण्ड दिएर यहुदीहरूले के फाइदा उठाए? त्यसपछि मात्रै उनीहरूको राज्य समाप्त भयो। परमेश्वरले यी तीन बुद्धिमान मानिसहरूलाई न्यायोचित रूपमा बदला लिनुभयो। एथेन्सीहरू भोकले मरे, सामियनहरू समुद्रले डुबेका थिए, यहुदीहरू आफ्नो भूमिबाट ध्वस्त र दपाए पूर्ण रूपमा फैलिएको अवस्थामा बस्छन्। न त बुद्धिमान राजा असलको लागि मरेका थिए, उहाँले दिनुभएको शिक्षामा उहाँ जिउनुभयो। कर्नेलियस ट्यासिटस एलगभग 50 इस्वीदेखि 100 बस्ने रोमन इतिहासकारले नेरोको आगोको बारेमा लेखे। परिणामस्वरूप प्रतिवेदनबाट छुटकारा पाउनको लागि निरोले अपराधलाई बलियो बनायो र उनीहरूको घृणित कार्यहरूका लागि घृणा गर्ने वर्गलाई सबैभन्दा उत्कृष्ट यातना दियो, जसलाई जनताले क्रिश्चियन भनिन्छ। क्रिस्टस, जसबाट यो नामको उत्पत्ति भएको थियो, चरम दण्ड भोग्नु परेको थियो। टाइबेरियसको शासन हाम्रा एक अधिवक्ता पोन्टियस पिलाटसको हातमा। प्लिनियस सेकन्डस इस्वी सम्वत 112 एक रोमन गवर्नरले सम्राट ट्राजनलाई लेखे कि क्रिश्चियनहरू उज्यालो हुनु अघि एक निश्चित दिनमा भेट्ने बानीमा थिए, जब उनीहरूले ख्रिष्टलाई ईश्वरको रूपमा गान गाए र कुनै पनि दुष्ट काम नगर्ने शपथ लिएर आफूलाई बाँधे। त्यसपछि छुट्टिने र फेरि भेटेर खाना खाने चलन थियो, तर साधारण किसिमको खाना। सेउटोनियस एहेड्रियनको शासनकालमा इम्पीरियल हाउसका विश्लेषक र अदालतका अधिकारीले क्लाउडियसको जीवनमा AD 120 बारेमा लेखेका थिए। जब यहुदीहरूले क्रिस्टसको उत्साहमा निरन्तर अशान्ति गरिरहेका थिए, क्लाउडियसले उनीहरूलाई रोमबाट निष्कासन गरे। त्यसपछि एडवर्ड सी भार्टन भन्छन्, यस उद्धरणको प्रसिद्धिको कारण यो तथ्य हो कि लगभग 60 पहिले ल्युकले प्रेरित पावलले अक्विला नामको एक क्रिश्चियन यहुदी दम्पतिसँग जोडिएको कारणको रूपमा यो घटनालाई रेकर्ड गरेका थिए। प्रिस्किला फेरि ऐतिहासिक सन्दर्भमा ख्रिष्टको उल्लेख अतिरिक्त बाइबलीय साहित्यमा अवलोकन गरिएको छ। जोसेफस एक यहुदी इतिहासकारले एक रोचक अवलोकन, यस समयको बारेमा त्यहाँ येशु उठ्नुभयो, यदि वास्तवमा हामीले उहाँलाई मानिस भन्नुपर्छ भने एक ज्ञानी मानिस, किनकि उहाँ अद्भुत कामहरू गर्ने मानिसहरूका शिक्षक हुनुहुन्थ्यो जसले खुसीसाथ सत्यलाई ग्रहण गर्नुहुन्छ। उहाँले धेरै यहुदीहरू र धेरै ग्रीकहरूलाई पनि जित्नुभयो। यो मानिस मसीह थियो र जब पिलातसले उहाँलाई हाम्रा आफ्नै नेताहरूको उत्साहमा दोषी ठहराए, उहाँलाई पहिलेदेखि प्रेम गर्नेहरू रोकिएनन् किनभने उहाँ तिनीहरूलाई फेरि जीवित देख्नुभयो, अगमवक्ताहरूको रूपमा भविष्यवाणी गरेको थियो र उहाँको बारेमा अन्य धेरै अचम्मका कुराहरू भनेका थिए र अहिले पनि उहाँको नाममा राखिएको इसाईहरूको दौड अझै मरेको छैन। ब्रुसले यो धेरै स्पष्ट रूपमा संक्षेप गर्दछ। प्रारम्भिक यहुदी र अन्य जाति लेखकहरूबाट प्रमाणको बारेमा अरू जे पनि सोच्न सकिन्छ, यसले कम्तीमा स्थापित गर्दछ, जसले इसाई लेखहरूको साक्षीलाई अस्वीकार गर्दछ, येशु आफैको ऐतिहासिक चरित्र। कोही कोही लेखकहरूले ख्रिष्ट मिथको कल्पनामा खेलौना गर्न सक्छन्, तर तिनीहरू ऐतिहासिक प्रमाणहरूको आधारमा त्यसो गर्दैनन्। ख्रिष्टको ऐतिहासिकता जत्तिकै स्वयंसिद्ध आत्मस्पष्ट छ एक निष्पक्ष इतिहासकारको लागि जुलियस सिजरको ऐतिहासिकता। यो होइन ख्रिष्ट मिथ सिद्धान्तहरू प्रचार गर्ने इतिहासकारहरू। बाइबलले परमेश्वरको वरदानको बारेमा धेरै शब्द र कार्यहरू रेकर्ड गर्दछ। जब येशूले बप्तिस्मा लिनुभयो, जोनद्वारा जोर्डन नदीमा डुबे, स्वर्ग खुल्यो अनि पवित्र आत्मा उहाँमाथि ढुकुर जस्तै शारीरिक रूपमा ओर्लनुभयो र स्वर्गबाट एउटा आवाज आयो जसले भन्यो, तिमी मेरो प्यारो छोरा हौ, तिमीमा म खुसी छु। सैतानले उसलाई भन्यो, यदि हुनाले तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई रोटी बन्न आदेश दिनुहोस्। ती दिनहरूमा बप्तिस्मा दिने योहन्ना आए, यहुदियाको मरुभूमिमा प्रचार गर्दै र भने, पश्चाताप गर किनकि स्वर्गको राज्य नजिकै छ। अगमवक्ता यसैया मार्फत बोलिएको उहाँ नै हो। मरुभूमिमा बोलाउनेको आवाज, परमप्रभुको लागि बाटो तयार गर, उहाँको निम्ति सिधा बाटो बनाऊ। योहन्नाले येशूलाई आफूतिर आउँदै गरेको देखेर भने, हेर संसारको पाप लैजानुहुने परमेश्वरको थुमा। येशूले बप्तिस्मा लिने बित्तिकै उहाँ पानीबाट माथि जानुभयो। त्यसै बेला स्वर्ग खुल्यो र उसले परमेश्वरको आत्मा ढुकुर झै ओर्लिरहेको र उज्यालो भएको देख्यो। अनि स्वर्गबाट एउटा आवाजले भन्यो, यो मेरो पुत्र हो जसलाई म माया गर्छु, म उहाँसँग खुसी छु। प्रलोभन सैतान उहाँ कहाँ आयो र भन्यो, यदि तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी बन्न भन्नुहोस्। सामरी स्त्रीले भनिन्, मलाई थाहा छ कि ख्रीष्ट भनिने मसीहा आउँदै हुनुहुन्छ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ। तब येशूले घोषणा गर्नुभयो, तिमीसँग बोल्ने म उही हुँ। धेरै वर्षसम्म येशूले चमत्कारहरू, चिन्हहरू र अचम्मका कामहरूद्वारा आफ्नो सन्देश पुष्टि गर्ने अधिकार भएको व्यक्तिको रूपमा सिकाउनुभयो, जस्तै अन्धहरूलाई देख्ने, बहिराहरूलाई सुन्न, लङ्गराहरूलाई हिँड्न र मरेकाहरूलाई फेरि जीवित पार्ने जस्ता। येशूले आफ्ना चेलाहरूलाई सोध्नुभयो, तर तिमीहरूलाई के छ? उसले सोध्यो, म को हुँ भनी? सिमोन पत्रुसले जवाफ दिए, तपाई ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र। येशूले जवाफ दिनुभयो, धन्य हो तिमी योनाको छोरो सिमोन, किनकि यो तिमीलाई मानिसद्वारा होइन तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो। अनि म तिमीलाई भन्छु कि तिमी पत्रुस हौ र यो चट्टानमा म मेरो चर्च बनाउनेछु र हेर्सका ढोकाहरूले यसलाई जित्ने छैनन्। म तिमीलाई स्वर्गको राज्यको साँचो दिनेछु। तिमीले पृथ्वीमा जे बाँध्छौ त्यो स्वर्गमा बाँधिनेछ र तिमीले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गमा फुकालिनेछ। कम्पाइलरको टिप्पणी, यस चट्टानमा येशु परमेश्वरको पुत्र हुनुहुन्थ्यो र हुनुहुन्छ भन्ने तथ्य नै मेरो मण्डलीको जग हो। हेडिस मृतकहरूको आत्माहरूको अस्थायी निवास हो। मृत्युले ख्रीष्टको चर्चलाई जित्न सकेन। टिप्पणी अन्त्य गर्नुहोस्। उहाँको राज्य आउने समयको बारेमा उहाँ अझ स्पष्ट हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँचो भन्छु, यहाँ उभिरहेका कोही कोहीले परमेश्वरको राज्यलाई शक्तिको साथ आएको नदेखेसम्म मृत्युको स्वाद पाउने छैनन्। मार्क 9:1। कम्पाइलरको टिप्पणी, ख्रीष्टले आफ्ना केही श्रोताहरूको जीवनकालमा आफ्नो मण्डली स्थापना गर्दै हुनुहुन्थ्यो र रोमी सरकारलाई उहाँलाई क्रुसमा टाँग्ने अनुमति दिएर मानिसको पापको प्रायश्चित गर्न जानबुझकर पाप बलि बलिदानको रूपमा आफ्नो जीवन अर्पण गरेर तिनीहरूले उहाँको भौतिक शरीर चोरी हुनबाट जोगाउन गार्डहरूसहित सुरक्षित चिहानमा गाडे। तर परमेश्वर पिताले उहाँलाई मृत्यु र चिहानलाई जितेर उहाँको शरीर सर्नुभन्दा तेस्रो दिन अघि उठाउनुभयो। टिप्पणी अन्त्य गर्नुहोस्। 9 घण्टाको बारेमा येशूले ठूलो स्वरमा कराउनुभयो, एलोई इलोई लामा सब कथनी, जसको अर्थ हो, मेरो भगवान तपाईँले मलाई किन त्याग्नुभयो? त्यहाँ उभिएकाहरूमध्ये कोही कोहीले यो सुनेर भने, उहाँले एलियालाई बोलाउनु भएको छ। तुरुन्तै तिनीहरूमध्ये एकजना दौडेर स्पन्ज लिए, उसले दाखमध्ये सिरकाले भर्यो, लौरोमा राख्यो र येशूलाई पिउन प्रस्ताव गर्यो। बाँकीले भने, अब उसलाई एक्लै छोडिदेऊ, हेरौँ कि एलिया उसलाई बचाउन आउँछन्। अनि जब येशू फेरि चर्को स्वरमा कराउनुभयो, उहाँले आफ्नो आत्मा त्यार्नुभयो। उहाँका चेलाहरू फेरि घरमा थिए र थोमा तिनीहरूसँगै थिए। ढोकाहरू बन्द भए तापनि येशू आउनुभयो र तिनीहरूका बीचमा उभिनुभयो र भन्नुभयो, तिनीहरूलाई शान्ति होस्। त्यसपछि उहाँले थोमसलाई भन्नुभयो, तिम्रो औँला यहाँ राख्नुहोस्, मेरा हातहरू हेर्नुहोस्, आफ्नो हात पसार्नुहोस् र मेरो छेउमा राख्नुहोस्, शङ्का नगर्नुहोस् र विश्वास गर्नुहोस्। थोमाले उहाँलाई भने, मेरा प्रभु र मेरा परमेश्वर। केही 40 दिनपछि उहाँको स्वर्गमा फर्किनुलाई प्रेरितहरूले देखेका थिए, जसले उहाँको मेलमिलापको सन्देश घोषणा गरे। पवित्र आत्मा तिनीहरूलाई सुसमाचार प्रचार गर्न र रेकर्ड गर्नमा मार्गदर्शन गर्न पठाइएको थियो, मुक्तिको लागि परमेश्वरको शक्ति। सुरुमा धेरै यहुदीहरू र पछि धेरै अन्य जातिहरूले येशू ख्रीष्टलाई परमेश्वरको रूपमा स्वीकार गरे। यहुदिया, गालिल र सामरियामा धेरै साक्षीहरू जो उहाँ बाँच्नुहुँदा र सिकाउनुभयो, उहाँको पुनरुत्थान र उहाँको स्वर्गमा फर्किनु ख्रीष्टको स्वर्गारोहणको गवाही दिनुभयो। ख्रीष्ट उहाँको मण्डलीको जग हुनुहुन्छ। नासरतका येशु स्वभावैले परमेश्वर हुनुहुन्थ्यो। परमेश्वरसँगको समानतालाई ग्रहण गर्न मान्नु भएन, तर आफूलाई केही पनि बनाउनु भएन। सेवकको स्वभावलाई लिएर मानव समानतामा बनाइयो। पावलले तिमोथीलाई लेखे, जुन जग बसालिएको छ जो येशु ख्रीष्ट हुनुहुन्छ बाहेक अरू कुनै मानिसले जग बसाल्न सक्दैन, र एफिसीहरूलाई प्रेसितहरू र अगमवक्ताहरूको जगमा निर्माण गरिएको छ। ख्रीष्ट येशु आफै कुनै रुङ्गा हुनुहुन्छ। नासरतका येशु ख्रीष्टको नाउँमा जसलाई तपाईँले क्रुसमा टाँग्नुभयो तर जसलाई परमेश्वरले मरेकाहरूबाट जीवित पार्नुभयो, यो मानिस निको भएको तपाईँको सामु उभिएको छ। उहाँ येशु तिमीहरूले निर्माण गर्नेहरूले अस्वीकार गरेको ढुङ्गा हो। जुन ढुङ्गा बनेको छ मुक्ति अरू कसैमा पाइँदैन, किनकि स्वर्गमुनि मानिसहरूलाई अरू कुनै नाम दिइएको छैन जसद्वारा हामीले मुक्ति पाउनु पर्दछ। कम्पाइलरको टिप्पणी, भगवान पुत्र मानिसहरू माझ बस्न र उहाँले सृष्टि गरेको प्राणीहरूद्वारा प्रलोभन, परीक्षा र अस्वीकृति सामना गर्न येशुको रूपमा शारीरिक शरीर बन्न रोज्नुभयो। टिप्पणी अन्त्य गर्नुहोस्। म प्रार्थना गर्दछु कि तपाईँको हृदयको आँखा उज्यालो होस्, ताकि तपाईँले उहाँको बोलावटको आशा के हो, सन्तहरूमा उहाँको उत्तराधिकारको महिमाको धन के हो र उहाँको शक्तिको अतुलनीय महानता के हो भनेर जान्न सक। हामी विश्वास गर्ने यी उहाँको शक्तिको शक्तिको काम अनुसार हो जुन उहाँले ख्रीष्टमा ल्याउनुभयो जब उहाँले उहाँलाई मृत्युबाट बिउताउनुभयो र उहाँलाई स्वर्गीय स्थानहरूमा उहाँको दाहिने हातमा बसाउनुभयो, सबै शासन र अधिकार र शक्ति र प्रभुत्वभन्दा माथि, र प्रत्येक नाम जुन नाम राखिएको छ यो युगमा मात्र होइन तर आउनेमा पनि, अनन्त युग। अनि उहाँले सबै कुराहरूलाई उहाँको खुट्टामुनि अधीनमा राख्नुभयो र उहाँलाई सबै कुराहरूको शिरको रूपमा मण्डलीलाई दिनुभयो जुन उहाँको शरीर हो, उहाँको पूर्णता जसले सबै कुरामा भर्नुहुन्छ। येशु स्वर्गमा उक्लनुभएपछि उहाँको आज्ञा अनुसार प्रेरितहरू यरुसलेम फर्के। धेरै यहुदीहरू यरुसलेममा भेला भएका थिए किनभने यो पेन्टेकोस्ट थियो। अनि जब पेन्टेकोस्टको दिन आयो तिनीहरू सबै एकै ठाउँमा सँगै थिए। अनि अचानक स्वर्गबाट यस्तो आवाज आयो र यसले तिनीहरू बसेको सम्पूर्ण घर भरियो। अनि तिनीहरूमा आगोका जिब्रोहरू आफूलाई बाँडेको रूपमा देखा परे र तिनीहरू प्रत्येकमा विश्राम गरे। अनि तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले अरू भाषाहरूमा बोल्न थाले जसरी आत्माले तिनीहरूलाई बोलाइरहनु भएको थियो। हावा चलेको आवाजले ठूलो भीडलाई भेला भएका प्रेरितहरू कहाँ ल्यायो। पत्रुस र अन्य प्रेरितहरूले उनीहरू र उनीहरूका धर्मगुरुहरूले के गरेका थिए भनेर उनीहरूलाई सम्झाउने मौकाको सदुपयोग गरे। यसो भन्दै, यसैले सबै इसरायललाई यो कुरामा ढुक्क हुन दिनुहोस्, परमेश्वरले यो येशूलाई बनाउनुभयो जसलाई तपाईँले क्रुसमा टाँग्नुभयो। प्रभु र ख्रीष्ट दुवै, जब मानिसहरूले यो सुने तिनीहरूको हृदय छियाछिया भयो र तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई भने, भाइहरू हामीले के गर्ने? पत्रुसले जवाफ दिए, पश्चाताप गर्नुहोस् र बप्तिस्मा लिनुहोस् येशु ख्रीष्टको नाममा तपाईँको पापको क्षमाको लागि, र तपाईँले पवित्र आत्माको उपहार प्राप्त गर्नुहुनेछ। टाढा छन् सबै मानिसहरू सबैका लागि जसलाई परमप्रभु हाम्रा परमेश्वरले बोलाउनुहुनेछ। कम्पाइलरको टिप्पणी, आर्पश्चाताप एकमात्र भावना होइन, यसमा मूल र भावनाहरूको अनिश्चितता छैन। यो आत्माको मौसममा सामान्य परिवर्तन होइन, यो बुद्धिको फोकसको एक अलग परिवर्तन हो। यसले इच्छाको आन्दोलन बोक्छ। छोटकरीमा भन्नुपर्दा यो मानिसको अस्तित्वको जगमा एउटा क्रान्ति हो। टिप्पणी अन्त्य गर्नुहोस्। कम्पाइलरको टिप्पणी, बप्तिस्मालाई ग्रिक शब्द ब्याप्टिजोबाट ट्रान्सलेटेड गरिएको थियो जसको अर्थ डुब्नु, डुब्नु, तल डुब्नु वा डुबाउनु हो। ब्याप्टेसौ ग्रिक शब्दहरूसँग भ्रमित हुनुहुँदैन। वायन्थेसौ अर्थ छर्कनु वा ग्रिक शब्द चिउको अर्थ खन्याउनु हो। माथि टिप्पणी अन्त्य गर्नुहोस्। यो येशु त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईँहरूले अस्वीकार गर्नुभयो, निर्माणकर्ताहरू, जुन कुनै ढुङ्गा बनेको छ, र त्यहाँ अरू कसैमा मुक्ति छैन किनकि स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाम दिइएको छैन जसद्वारा हामीले मुक्ति पाउनु पर्दछ। पेन्टेकोस्टको दिनमा धेरै यहुदीहरूले आफ्नो पापपूर्ण अवस्थालाई महसुस गर्दै ख्रीष्टको मृत्युमा पानीमा डुबेर तिनीहरूलाई क्षमा गर्नको लागि परमेश्वरलाई बोलाएर ख्रीष्टमा भरोसा राखे, र त्यसपछि परमेश्वरले तिनीहरूलाई पानीमा गाड्नुबाट बौरी उठाउनुभयो र तिनीहरूलाई उहाँका चेलाहरूमा थप्नुभयो। क्षमा गरिएका पापीहरूको शरीर उहाँको मण्डली, त्यसैले उहाँको वचन ग्रहण गर्नेहरूले बप्तिस्मा लिए र त्यस दिन लगभग 3,000 आत्माहरू थपिएका थिए। अनि तिनीहरूले प्रेषितहरूको शिक्षा र सङ्गतिमा रोटी भाँच्न र प्रार्थनामा आफूलाई निरन्तर समर्पण गरिरहे। अनि दिनदिनै मन्दिरमा एउटै मनमा बसेर र घर घरको रोटी भाँच्दै तिनीहरूले आनन्द र हृदयको निष्कपटताका साथ परमेश्वरको प्रशंसा गर्दै र सबै मानिसहरूसँग अनुग्रह राख्दै खाना खाइरहेका थिए। र प्रभुले दिनदिनै तिनीहरूको संख्यामा उद्धार गरिरहनु भएको थियो। जेम्सले ख्रीष्टमा भएकाहरूलाई सम्बोधन गर्दै यसो भने, धन्य हो त्यो मानिस जसले परीक्षामा धीरजी रहन्छ, किनभने जब उसले परीक्षामा खडा हुन्छ उसले जीवनको मुकुट पाउनेछ जुन परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई प्रतिज्ञा गर्नुभएको छ। प्रलोभनमा पर्दा कसैले पनि भगवान्ले मलाई प्रलोभनमा पार्दै हुनुहुन्छ भन्नुहुँदैन, किनकि परमेश्वरलाई खराबीले प्रलोभनमा पार्न सक्नुहुन्न न त उहाँले कसैलाई प्रलोभनमा पार्नुहुनेछ। तर प्रत्येक एकजना प्रलोभनमा परेको छ जब उसको आफ्नै दुष्ट इच्छाले उसलाई तानिन्छ र प्रलोभनमा पार्छ। तब इच्छाले गर्भधारण गरेपछि यसले पापलाई जन्म दिन्छ र पाप जब यो पूर्ण वृद्धि हुन्छ मृत्युलाई जन्म दिन्छ। कम्पाइलरको टिप्पणी, पापको नतिजाहरू छन् भन्ने थाहा पाएर तपाईँ र मलाई क्षमा, छुटकारा, मेलमिलाप र परमेश्वरसँगको धार्मिक सम्बन्धमा फिर्ता ल्याउन आवश्यक छ। माफी पाउनेहरूलाई हातले बनाएको राज्यमा राखिन्छ। परमेश्वरको सम्बन्धमा यस मेलमिलापलाई पछ्याउँदै ख्रीष्टको सन्देश बाइबल अध्ययन गरेर एक व्यक्ति परमेश्वरको प्रतिरूपमा बढ्नुपर्छ। टिप्पणी अन्त्य गर्नुहोस्। परमप्रभु आफ्नो प्रतिज्ञा पूरा गर्न ढिलो हुनुहुन्न, जस्तो कि कोही कोहीले ढिलोपनलाई गन्छन्, तर तपाईँप्रति धैर्यवान हुनुहुन्छ। कोही पनि नाश होस् भन्ने चाहना होइन, तर सबैले पश्चात्तापमा पुगोस्। ईश्वरीय शोकले पश्चात्ताप ल्याउँछ जसले मुक्तिमा पुर्याउँछ र कुनै पछुतो छोड्दैन, तर सांसारिक शोकले मृत्यु ल्याउँछ, किनकि हामी सबै ख्रीष्टको न्यायको आसनको सामु उपस्थित हुनैपर्छ ताकि प्रत्येकले शरीरमा भएका कामहरूका लागि उहाँको योग्यता प्राप्त गर्न सकुन्, चाहे असल होस् वा खराब। किनकि जब हामी परमेश्वरका शत्रुहरू थियौँ, उहाँको पुत्रको मृत्युद्वारा उहाँसँग हाम्रो मेलमिलाप भयो भने उहाँको जीवनद्वारा उहाँसँग मेलमिलाप भइसकेपछि हामी कति धेरै बस्नेछौँ। यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशु ख्रीष्टद्वारा परमेश्वरमा रमाउँछौँ, जसद्वारा हामीले अहिले मेलमिलाप प्राप्त गरेका छौँ। यसैकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुरानो भयो, नयाँ आयो। यो सबै परमेश्वरबाट हो जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलाप गराउनुभयो र हामीलाई मेलमिलापको सेवकाई दिनुभयो। कि परमेश्वरले संसारलाई ख्रीष्टमा आफूसँग मिलाप गरिरहनु भएको थियो तिनीहरूको विरुद्धमा मानिसहरूका पापहरू गणना नगरी, र उहाँले हामीलाई मेलमिलापको सन्देश पठाउनु भएको छ। कम्पाइलरको टिप्पणी, एउटा नयाँ सृष्टि पापीहरूलाई परमेश्वरको सेवा गर्नको लागि पुजारीहरू बनाएर क्षमा गरिएको आत्मिक सृष्टि हो। पहिलो सृष्टि भौतिक मानिस पृथ्वीका तत्त्वहरूबाट बनेको थियो। यो नयाँ सृष्टि ईश्वरको अनुग्रह र मानिसको विश्वास, भरोसा र आज्ञाकारिताबाट बनेको हो। टिप्पणी अन्त्य गर्नुहोस्। मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ताकि ममा तिमीहरूलाई शान्ति होस्। यस संसारमा तिमीलाई कष्ट हुनेछ, तर मन लिनुहोस्, मैले संसारलाई जितेको छु। येशूले यसो भनेपछि उहाँले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, पिता, समय आएको छ, आफ्नो पुत्रलाई महिमा दिनुहोस् ताकि तपाईँको पुत्रले तपाईँलाई महिमा दिन सकोस्, किनकि तपाईँले उहाँलाई सबै मानिसहरूमाथि अख्तियार दिनुभएको छ ताकि तपाईँले उहाँलाई दिनुभएको सबैलाई अनन्त जीवन दिन सकुन्। अब यो अनन्त जीवन हो कि तिनीहरूले तपाईँलाई एकमात्र साँचो परमेश्वर र येशु ख्रीष्टलाई चिनुन् जसलाई तपाईँले पठाउनुभयो। येशु अनन्त जीवनको परमेश्वरको वरदान हुनाले यो वरदान स्वीकार गर्न के गर्नुपर्छ? पेन्टेकोस्टको दिनमा येशुको स्वर्गमा फर्केको 40 दिनपछि पत्रुसले यस प्रश्नको जवाफ दिए र आत्मा सबै मानिसहरूमा खन्याइयो। परमेश्वरले दाउदलाई उहाँका सन्तानहरूमध्ये एकलाई आफ्नो सिंहासनमा राख्ने प्रतिज्ञा गर्नुभएको थियो। अगाडि के थियो देखेर उहाँले ख्रीष्टको पुनरुत्थानको बारेमा कुरा गर्नुभयो कि उहाँलाई चिहानमा छोडिएको थिएन न त उहाँको शरीर सडिएको देख्नुभयो। परमेश्वरले यस येशूलाई जीवित पार्नुभएको छ र हामी सबै यस तथ्यका साक्षी छौँ। परमेश्वरको दाहिने हाततर्फ उचालिएको उहाँले प्रतिज्ञा गरिएको पवित्र आत्मा पिताबाट प्राप्त गर्नुभएको छ र तपाईँले अहिले देख्नु र सुन्नुभएको कुरा खन्याउनु भएको छ। त्यसैले सबै इजरायल यो कुरामा ढुक्क होस्, परमेश्वरले यो येशूलाई बनाउनु भएको छ जसलाई तपाईँले क्रुसमा टाँग्नुभयो। प्रभु र ख्रीष्ट दुवै जब मानिसहरूले यो सुने तिनीहरूको हृदय छियाछिया भयो र तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई भने, भाइहरू हामीले के गर्ने? पत्रुसले जवाफ दिए, पश्चाताप गर्नुहोस् र बप्तिस्मा लिनुहोस्। येशु ख्रीष्टको नाममा तपाईँहरू सबैले आफ्ना पापहरूको क्षमाको लागि बप्तिस्मा लिनुहोस्। तिनीहरूले आआफ्नो घरमा रोटी भाँचे र खुसी र निष्कपट हृदयले सँगै खाए, परमेश्वरको प्रशंसा गर्दै र सबै मानिसहरूको अनुग्रहको आनन्द उठाए, र प्रभुले तिनीहरूको संख्यामा प्रत्येक दिन मुक्ति पाइरहेकाहरूलाई थप्नुभयो। पापमा मर्ने, ख्रीष्टको मृत्युमा गाडिएर पानीमा डुबेर ख्रीष्टलाई स्वीकार गर्ने नयाँ आत्मिक प्राणीको रूपमा परमेश्वरद्वारा उठाइएका र ख्रीष्टको शरीरमा र परमेश्वरसँगको सङ्गतिमा राखेर ख्रीष्टलाई स्वीकार गर्नेहरूका धेरै रेकर्ड गरिएका उदाहरणहरू छन्। इथियोपियाली नपुंसक सामरीहरू, टार्ससका साउल, कर्नेलियस र फिलिप्पी, एफिसस, कोरिन्थ र रोमका धेरै सहरका मानिसहरू,